الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدرسن کے ناظرین پروگرام ہمارا اسلام میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو اسلام کی خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، تین طرح کے وہ لوگ ہوں گے جنہیں قیامت کے دن اللہ اپنے عرش کا سایہ عطا فرمائے گا۔ ان میں سے پہلا وہ شخص فرمایا جو میرے کسی امتی کی پریشانی کو دور کرے، دوسرا وہ ہوگا جو میری سنت کو زندہ کرے، اور تیسرا وہ جو مجھ پر کثرت سے درود پڑھے۔ اللہ رب العالمین ایسے لوگوں کو قیامت کے دن اپنے عرش کا سایہ عطا فرمائے گا۔ جس وقت عرش الہی کے علاوہ کوئی سایہ نہیں ہوگا، رب اپنی رحمت سے انہیں یہ عطا فرمائے گا۔ اللہ رب العالمین مجھے آپ کو ان باتوں پر عمل کی توفیق عطا فرمائے۔ نبی پاک علیہ السلام کی دخیاری امت کے ساتھ خیر خواہی، ان کی پریشانیوں کو دور کرنے کے لیے کوششیں کرنا، محنت کرنا، تعاون کرنا، اللہ اس عمل کی بھی توفیق عطا فرمائے۔ سنتوں پر ہم خود بھی عمل کریں، نبی پاک علیہ السلام کی سنتوں کا درس آگے بھی پہنچائیں، اور آقا دو جہاں سرور کائنات صلی اللہ علیہ وآلہ وسلم کی ذات پر کثرت کے ساتھ درود و سلام پڑھیں۔ محبت کے ساتھ ایک بار بارگاہ رسالت میں درود و سلام صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم۔ مدنسین کے ناظرین، 14 شعبان المعظم کی بابرکت ساعتیں ہیں، اور آنے والی شب 15 شعبان المعظم، کہ گویا کہ اس شاک اللہ کے نیک بندے اس شب کو سارا سال ہی انتظار کرتے ہیں، اور کیوں نہ کریں، یہ وہ بابرکت رات ہے کہ جس میں اللہ رب العالمین بندوں پر ایسی رحمت فرماتا ہے، ایسی رحمت فرماتا ہے ان کے گناہوں کو بخش دیتا ہے، بلکہ اس کی طرف سے ایک ندا آتی ہے۔ حدیث پاک میں ارشاد فرمایا کہ اللہ رب العالمین اپنی شان کے لائق آسمان دنیا پر نزول فرماتا ہے، اور پھر وہاں سے ندا دیتا ہے، کہتا ہے رب، کیا کہتا ہے کہ ہے کوئی استغفار کرنے والا، ہے کوئی رزق چاہنے والا، ہے کوئی ایسا مبتلا کسی چیز کے اندر، پریشانیوں میں، بیماریوں میں، اللہ فرماتا ہے میں اسے عافیت دوں گا، ہے کوئی مانگنے والا؟ پھر صرف یہ تین اعلان نہیں ہوں گے، تین طرح کے لوگوں کو نہیں کہا جائے گا، بلکہ قضا کر کے روایت میں فرمایا رب کی طرف سے ندا ہوتی رہے گی، ہوتی رہے گی، اور جو اللہ سے مانگتا ہے، رب کی بارگاہ میں دعا کرتا ہے، اپنے گناہوں کی بخشش چاہتا ہے، اللہ اس کے گناہ معاف فرماتا ہے۔ اور جو شخص اللہ سے رزق طلب کرتا ہے، رب اپنے خزانوں سے عطا فرمائے گا، الحمدللہ۔ اور یہ وہ مبارک رات ہے جس میں بڑے نازک فیصلے ہونے والے ہوتے ہیں، اور وہ فرشتوں کے دفتروں میں، رجسٹروں میں وہ نازک فیصلے تحریر ہو کر ان کے سپرد ہو جاتے ہیں کہ اس سال یعنی 15 شعبان سے آئندہ آنے والی 15 شعبان تک جو کچھ معاملات ہونے ہیں، حاجی جو حج کرنے جائیں گے ان کے نام بھی لکھے جائیں گے، जिसको जो रिस्क मिलेगा वो भी लिखा जाएगा, जो कुछ अल्लाह की तरफ से मुकद्दर है इंसानों के बारे में वो तहरीर में आ जाता है और वो फरिश्तों को सुपुर्द कर दिया जाता है। यमहुल्लाहु मा यशा व युस्बित, रब ताला उसी के पास वो किताब है, लोहे महफूज है, जिसे चाहे वो महफ फरमा दे, जिसे चाहे बाकी रखे, जिसे चाहे बाकी रखे, वो फरिश्तों को अता फरमाता है। बड़े नाजुक फैसले, किसी की मौत होनी है, गोया के उलमा ने लिखा किताबों में, इसकी तरगीब दी, बताया कि कई लोग ऐसे होते हैं कि जिनके मकानात पूरे पूरे बन चुके हैं मगर उसमें रहने वाले को, यानी मकान बनाने वाले को रहना नसीब नहीं होगा। ऐसे लोगों तक उनकी कब्र की गोया के तैयारी हो जाती। अल्लाह हमें ऐसी रातें दिखाता है, ऐसे दिन भेजता है, ऐसी साते हमारे लिए रब ताला ने बनाई गए कि इंसान अल्लाह की तरफ रुजू करे, लौटे अल्लाह की तरफ, आए रब का कुर्ब हासिल करे, रब से माफी मांगे, अपने गुनाहों को माफी मांगे। हम अल्लाह के बंदे हैं और अल्लाह की रहमत से ही हमें उम्मीद रखनी चाहिए। कुल या इबादियल्लज़ीन असरफू अला अनफुसिहिम, अल्लाह ने फरमाया, महबूब आप फरमाओ, ऐ मेरे बंदो, वो जिन्होंने अपनी जानों पर जुल्म कर लिया है, गुनाह कर बैठे हैं, ला तकनतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से नाउम्मीद ना हो, आओ रब की रहमत की तरफ। रब की रहमत के दरवाजे ऐसे वसी हैं, उसकी रहमत आवाज देती है, पुकारती है, आओ मेरी तरफ, आओ मेरी तरफ। एक बंदा ही है कि जो गाफिल रह जाता है, वो उस पुकार पर लब्बैक नहीं कहता। मेरे भाइयों, आने वाली रात को हमें हर तरह की अपने आप से सुस्ती को दूर करना है और इस रात के जो तकाजे हैं उसके मुताबिक इस रात को गुजारने की कोशिश करनी है और उन खुश नसीबों में अपना नाम लिखवाना है, रब की बारगाह में गिरिया जारी करके अपना नाम लिखवाना है, जिनकी बख्शिश अल्लाह इस आने वाली शब में, यानी 15 शाबान उल मुअज्जम में रब ताला उनकी मगफरत फरमा दे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कबीले बनी कल्ब की बकरियों के बालों से ज्यादा लोगों की अल्लाह बख्शिश फरमाता है। एक दो बकरियों के बाल हमसे गिने नहीं जाएंगे, इतने बड़े कबीले की बकरियों के बाल कौन गिनेगा? नहीं गिन सकता, कोई नहीं गिन सकता। रब तबारक व तआला उनके बालों की तादाद से ज्यादा लोगों की बख्शिश फरमाता है। सुभान अल्लाह। नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया, ये वो 15 शाबान उल मुअज्जम की रात जिसके बारे में इरशाद फरमाया, कूमू लैलहा व सूमू नहारहा, उसकी रात क्याम करो और उसके दिन में तुम रोजा रखो, उसके दिन में तुम रोजा रखो। यानी गोया के आइंदा साल का पहला दिन है, यानी फरिश्तों के जो पास अब हमारे जो रजिस्टर्ड जो मामलात उनको दे दिए गए और उसके मुताबिक वो लोगों के रिस्क तकसीम करेंगे, लोगों के साथ जो भी मामला होगा वो करेंगे, तो उसका पहला दिन वो आदमी रोजे की हालत में। सुभान अल्लाह। और फिर याद रखें, इंसान कितना भी गुनाहगार हो, कितना भी गुनाहगार हो, अगर दिल में शर्मिंदगी और तौबा की तरफ आना, शर्मिंदगी जो कुछ किया उसे पे उस पर पशेमान, निदामत और अल्लाह के हुजूर आ जाए, बस इसका आना है। हदीस पाक में इरशाद फरमाया गया, हजरत अनस बिन मालिक रदी अल्लाह ताला नो बयान करते हैं कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह फरमाता है, यानी हदीस कुदसी है, क्या फरमाया, ऐ इंसान, जब तक तू मुझसे दुआ करता है और उम्मीद रखता है, मैं तेरे गुनाह बख्शता रहूंगा, चाहे तुझ में कितने ही गुनाह हो मुझे उसकी कोई परवाह नहीं। रब ने माफ फरमाने, कितने ही गुनाह क्यों ना हो मुझसे दुआ मांगता रहे, उम्मीद रखे। अल्लाहु अकबर, फरमाया मैं तेरे गुनाह बख्श दूंगा और मुझे कोई परवाह नहीं है, क्योंकि बख्शने वाला वो खुद अल्लाह रब्बुल आलमीन। आगे इरशाद फरमाया, ए इंसान अगर तेरे गुनाह आसमान तक पहुंच जाएं, फिर तो बख्शिश मांगे, मैं बख्श दूंगा, मैं बख्श दूंगा और मुझे कोई परवाह नहीं है, मुझे किसी की कोई परवाह नहीं, मैं बख्श दूंगा। फिर यह भी इरशाद फरमाया, इंसान अगर जमीन भर गुनाह मेरे पास लेकर आए, पूरी जमीन गुनाह से तेरे भरी हुई है और तू मेरे पास आए, इरशाद फरमाया मैं तुम्हें उसके बराबर बख्श दूंगा, बशर्त यह कि शिर्क वाला गुनाह ना हो, शिर्क ना हो, यानी अल्लाह से इस हाल में मिले, जमीन अगरचे गुनाहों से भरी हुई है, इसके इसका नामा अमाल पूरा गुनाहों से भरा हुआ है, शिर्क नहीं है उसमें, क्योंकि रब का यह फैसला है, इन्नल्लाह ला यग़फिरु अन युशरका बिही व यग़फिरु मा दून ज़ालिका लिमन यशा, अल्लाह शिर्क मुआफ नहीं फरमाएगा, यह बख्शेगा नहीं रब कि उसके साथ शिर्क ठहराए, और शिर्क के अलावा फरमाए जो चाहे अल्लाह माफ फरमाता, शिर्क के अलावा माफ फरमाता। तो अल्लाह की बारगाह में मुआफी मांगना हर मर्द के लिए, हर औरतों के लिए भी, जी जी औरतों के लिए भी यही हुक्म है, अपने घरों में रहते हुए इबादत करें जितना हो सके मुमकिन, नवाफिल पढ़ें, सलातो तस्बीह की नमाज अदा कर सकते हैं वो नमाज को अदा करें, इसी तरीके से इस्तिग़फ़ार ही करते रहें, रब की बारगाह में रुजू लाएं, तौबा करें, अपने गुनाहों पर निदामत इख्तियार करें, ये हम सब ये अमल करें। याद रखें बाद औक़ात आदमी तौबा करता है लेकिन ऐसी ज़बानी कलाम नहीं होती तौबा, उसकी शरायत पूरी नहीं होती, मतलब यह है कि वो कोई ऐसा नादिम नहीं है दिल से, वो ऐसा निदामत वाला नहीं है, बस तौबा है नहीं, तौबा की शर्त यह है दिल में निदामत हो, रब से माफी मांगे, दिल में निदामत हो, आइंदा वो गुनाह ना करने का इरादा हो, अज्म हो कि नहीं करेगा, जो पीछे कर रहा था वो छोड़ दिया, आज इरादा है कि बस तर्क के मासियत अब छोड़ दिया जो है था, बस इतनी सी बात गए, इरशाद फरमाया गया कि बस अल्लाह सारे माफ फरमा देता है उसके गुनाह, सारे माफ फरमा देता है, रब दिलों को देखता है सूरतों को नहीं है। इन्नल्लाह ला यंजुरु इला सुवरिकुम वलाकिन यंजुरु इला कुलूबिकुम, अल्लाह तुम्हारे दिलों को देखता, तुम्हारी सूरतों की तरफ नजर नहीं करता। तो पहला काम सच्ची तौबा आज की रात शब का, साथ साथ मदनी चैनल के नाजरीन ऐसे वो तमाम तर मामलात जिनकी वजह से शब्बे बरात को भी आदमियों की बख्शिश नहीं होती, जो रिवायात में बयान किया गया, कता ताल्लुक करने वाला, कता ताल्लुक करने वाला, हमें इस्लाम ने सिखाया है हम रिश्ते जोड़ें ना कि तोड़ें, जो तुम पर जुल्म करे तुम उसे भी अता करो, उसे माफ करो, जो तुम्हें महरूम करे तुम उसे अता करो, ये हमारे दीन ने हमें सिखाया है, उसकी तरफ से जुल्म आ रहा है हमारी तरफ से माफी होनी, उधर से महरूमी है हमारी तरफ से अता हो, उधर से सख्ती है हमारी तरफ से नरमी। और जब आदमी इस अंदाज से अपनी जिंदगी गुजारता है तो फिर क्या होता है, फैदल्लदी बैनका व बैनहु अदावतुन का अन्नहु वलीजुन हमीम, जब बुराई को वो अच्छाई के साथ टाल देता है, उधर से बुराई इधर से अच्छाई, उधर से सख्ती इधर से नरमी, उधर से महरूमी इधर से अता, जब ये सब चीजें मिल जाती हैं तो अल्लाह फरमाता है, क्या फरमाता है इस नेकी के बारे में, कि जब ऐसा हो जाता है तो फिर तुम्हारे और उसके दरमियान मोहब्बत पैदा हो जाएगी, वो अदावत चली जाएगी, ऐसा हो जाओगे जैसा कि बड़े गहरे दोस्त हैं, बड़े गहरे दोस्त, ये अंदाज इख्तियार करना। चुगलखोर, इसकी भी बख्शिश नहीं होती, याद रखें इधर की बात उधर और उधर की बात इधर, और आपस में लड़ा देने वाला, ये क्या है? ये मुसलमानों के दरमियान चूंकि तफरीक डालता है, झगड़ा डाल देता है, फैमिली आज घर के घर तबाह हुए पड़े हमारे। क्यों? हमारे कान बड़े नरम हो गए, हमारे कानों के पर्दे पता नहीं कैसे हो गए, हर बात को आने देते हैं, हर बात को आने देते हैं, और आकर क्या है, दिमाग में बिठाते हैं। बात आई है, जहन में बिठा ली, फिर उसके खिलाफ इंतकामी कार्रवाई। मर्दों में भी है, औरतों में भी, अगरचे ये मामला औरतों में कुछ ज्यादा हो। ऐसा नहीं करना चाहिए। कोई अगर चुगलखोर चुगली करता है, इसको कहा गया ये मोहब्बतों का चोर है, मोहब्बतें खत्म करने वाला है, तो हमें अपने हवास को थोड़ा मजबूत रखना चाहिए, अपने अंदाज को थोड़ा मजबूत रखना चाहिए कि यार ये शख्स क्यों मुझे किसी के बारे में इतना बदजन कर रहा है, क्यों मुझे उसकी बातें बता रहा है। असल में लोगों की तबीयतें मुख्तलिफ है, उनको मजा आता है, वो कहते हैं मजा आ रहा है भाई इसकी बातें सुने, ठीक है ये तो मेरा मुखलिस है, ये दोस्त है मेरा, तभी तो इसने सारी वो मुझे बातें बताई हैं जो मेरे खिलाफ प्लानिंग बना रही, जो मेरे खिलाफ प्लानिंग हो रही है इसने मुझे सब कुछ बता दिया। ये दोस्त नहीं है मेरे भाइयों, ये दोस्त नहीं है, ये आपके दिल में भी बुक्स डाल रहा है, उसके दिल में भी बुक्स डाल रहा है, ये मोहब्बतों का चोर है हकीकतन, यहां धराड़े डाल देगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लेकर जा रहे, एक मरतबा कब्रिस्तान, दो कब्रों के पास से गुजरे आप सल्लल्लाहु अलैहि वसल्लम, तो इरशाद फरमाया दोनों को अजाब हो रहा है, दोनों को अजाब हो रहा है, और किसी बड़े अमल पर नहीं हो रहा, मतलब यह कि जिससे बचना मुश्किल हो ऐसे अमल पे अजाब नहीं, मामला आम है यानी जिससे बचा जा सकता था। फरमाया एक वो शख्स है कि जो चुगली करता था, और दूसरा वो है जो पेशाब के छींटों से नहीं बचता था। फिर आप सल्लल्लाहु अलैहि वसल्लम कितने करीम हैं, शफीक हैं, रऊफ हैं, रहीम हैं, आप वहां से आगे नहीं गए गोया के, वहीं ठहरे। और करीम आका सल्लल्लाहु अलैहि वसल्लम ने एक एक दरख्त की कुछ टहनी शाख सी ली और उसके दो पीस किए और एक एक कब्र पर और दूसरा दूसरी कब्र पर लगाया। और फिर आज सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तक ये तर रहेंगे इनसे अजाब में तख़फीफ होगी, यानी अजाब उनसे टल जाएगा। उलमाए किराम ने लिखा जो शाख लगी प्यारे मुस्तफा के हाथों से वो तर ही तर है, वो अब उन कब्रों से अजाब उठ गया। और इसी हदीस के तहत उलमा ने ये चीज को बयान किया है कि जो फूलों की पत्तियां हम डालते हैं, यानी तर चीजें कब्रों पर डालें, तो जिसकी वजह से उनकी तस्बीह से कब्र वालों को सुकून पहुंचेगा, कब्र वालों को सुकून पहुंचेगा। तो तर हम पत्तियां डाल दें, शाख कोई रख दें, ये चीजें कर दें, अच्छा मतलब। और जब इन पत्तियों की, इन टहनियों की इस तस्बी से उसको सुकून मिलता है, तो बंदा मोमिन खुद कब्र के पास अगर बैठा हुआ कुरान पढ़ रहा हो, हुजूर की हदीसें पढ़ रहा हो, तस्बीहात पढ़ रहा हो, इस्तिगफार कर रहा हो, तो फिर उसे कब्र वाले को सुकून क्यों ना मिलेगा, सुकून जरूर उसे भी हासिल होगा। तो ये एक अमल बयान किया गया, मां बाप को सताने वाला, यानी मां बाप का नाफरमान, ये भी ऐसा गुनाहगार जिसकी बख्शिश ऐसी मुकद्दस रातों में भी नहीं होती। आज बड़े अफसोस से कहना पड़ता है कई लोग ऐसे हैं माँ बाप से बिल्कुल ला ताल्लुक ही है, माँ बाप का कुछ देखते ही नहीं, पूछते तक नहीं है, कहीं हम पूछें तो कहीं हमें माँ बाप को दवाई लेकर ना देनी पड़ जाए, कहीं हमें माँ बाप को हॉस्पिटल लेकर ना जाना पड़ जाए। एक भाई के घर पे हैं, ठीक है आप ही संभालो, बास का तो बाहमी रजामंदी से वालदेन चाहते हैं कि चलो यहां रह रहे हैं, यहां रह रहे हैं। एक ये कि दूसरा जान छुड़ा रहा है, मेरे प्यारे भाइयों ऐसा नहीं होना चाहिए। मां बाप से मोहब्बत, मां बाप का दिल हरगिज ना दुखाइए, और वो कितनी महरूम औलाद है जो अपने मां बाप से भागे کہ میں ان کی خدمت نہیں کر سکتے. ارے یہ وہ ہاتھ ہیں, یقین کیجئے کہ یہ اگر اپنی اولاد کے بارے میں اٹھ جائیں تو شاید اس کے لیے جو ہے اسے کہیں بھی مانگنا نہ پڑے جو ان کے کہنے سے اللہ عطا فرمائے, کہنے سے اللہ عطا فرمائے. اپنے ماں باپ کو کبھی بھی ان کا دل نہ دکھائیں, دل آزاری نہ کریں, تکلیف نہ پہنچائیں. ماں باپ کے ساتھ احترام, محبت اور پیار کا رشتہ اور ادب کا رشتہ ہونا چاہیے. اگر ایسا معاملہ ہے آج بھی وقت ہے, ماں باپ کے قدموں پہ گر جائیں, ماں باپ سے معافی مانگ لیں, خوش کر لیں. یہ رشتہ ہی ایسا ہے بڑی جلدی راضی ہو جاتا ہے, بڑی جلدی راضی ہو جاتا ہے. اپنے ماں باپ کو خوش کر کے قدموں سے اٹھیے اور اللہ کی بارگاہ میں بھی سچی توبہ کر دیں کہ آئندہ ماں باپ کا دل نہیں دکھانا. اور ناظرین, اگر کسی کو ان گناہوں میں مبتلا بھی دیکھیں طرح طرح کے, اس کے لیے دعا کیا کریں, اس کے لیے دعا بھی ہم کریں. یہ عمل بھی کہ لوگوں کے بارے میں دعا کریں, یا اللہ اس کو ہدایت عطا فرما. بچوں میں سے بعض شکایت کرتے ہیں, ہم ٹھیک ہیں, ہمارے دو بھائی ماں باپ کے ساتھ ٹھیک نہیں ہیں, بہنیں ٹھیک نہیں ہیں. آپ دعا بھی کریں, دعا بھی کریں. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے پاس ایک آدمی ہوتا تھا, بڑا طاقتور تھا, شام کا رہنے والا تھا. آپ نے ایک دفعہ اسے نہیں دیکھا تو پھر فرمایا, وہ کدھر ہے, وہ کہاں چلا گیا شخص؟ تو کسی نے کہا, حضرت وہ تو نشے میں دھت ہے, بالکل نشے میں, اس کو نشے کی دھن سوار ہوگی, اس کے علاوہ کوئی کام نہیں, شراب پیتا ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے رائٹر کاتب خط لکھنے والے کو بلایا, کہا لکھو, خط لکھو. اور اس میں یہ لکھا کہ عمر بن خطاب کی جانب سے فلاں فلاں کو یہ خط, فلاں بن فلاں کو یہ خط. پہلے آپ نے سلام, السلام علیکم, سلام ہو تم پر. پھر آگے آپ نے کہا کہ میں تمہارے سامنے اللہ کی حمد و ثنا بیان کرتا ہوں جس کے سوا کوئی معبود نہیں. اور آگے آپ نے قرآن پاک میں اللہ رب العالمین نے اپنی ذات کے بارے میں جو کلمات فرمائے, غافر الذنب وقابل التوب شدید العقاب ذی الطول لا الہ الا ہوا الیہ المصیر, آپ نے یہ لکھوائے, غافر الذنب, گناہوں کو بخشنے والا اللہ, وہ جو گناہوں کو بخشنے والا, وقابل التوب, توبہ قبول کرنے والا, شدید العقاب, سخت گرفت فرمانے والا, پکڑ کرنے والا, ذی الطول, بہت زیادہ انعام کرنے والا, لا الہ الا اللہ الیہ المصیر, کوئی معبود نہیں مگر وہی, اسی کی طرف لوٹ جانا. یہ لکھنے کے بعد آپ نے دعا کی اور جو لوگ آپ کے پاس تھے تو انہوں نے آمین کہا. اب یہ خط وہاں تک پہنچا دیا, اس آدمی تک جب پہنچا تو وہ یوں کہتا ہے, غافر الذنب, گناہوں کو بخشنے والا, یعنی اللہ گناہوں کو بخشنے والا. اور کہا, اللہ نے مجھ سے بخشش کا وعدہ کیا ہے, میرا رب بخشنے والا ہے. سبحان اللہ, وقابل التوب شدید العقاب, اللہ نے مجھے اپنے عذاب سے ڈرایا ہے, اللہ نے مجھے اپنے عذاب سے ڈرایا ہے. ذی الطول, بہت زیادہ انعام فرمانے والا, الیہ المصیر, وہ بار بار بس اسی کو دہراتا رہا, یہ پڑھتا رہا پڑھتا رہا پڑھتا رہا, یہاں تک کہ رونے لگا. پھر اس نے گناہوں سے توبہ کی اور بہترین توبہ کی, اچھی توبہ کی. حضرت عمر رضی اللہ تعالیٰ عنہ تک اس کا معاملہ پہنچا تو آپ نے فرمایا, تم اسی طرح کیے کرو, جب کسی کو کسی لغزش میں دیکھو تو اسے درست ہونے کا موقع دو, درست ہونے کا اسے موقع دو. نیز اللہ سے دعا کرو کہ وہ توبہ کر لے, اس کے خلاف شیطان کے مددگار نہ بن جاؤ. یعنی شیطان یہ چاہتا ہے کہ یہ بندہ راہ راست سے ہٹا رہے ہٹا رہے بھاگا رہے. تم کیوں بنتے ہو شیطان کے مددگار؟ شیطان کے مددگار نہ بنو, بلکہ اللہ سے دعا مانگو، اللہ سے دعا مانگو۔ میں اور آپ غور کریں، ہم لوگوں کو دیکھتے ہیں بس اوقات، اپنے قریبی بھی ہوں، محلے داروں کو بھی ارد گرد دیکھتے ہیں، کوئی کسی برائی میں پڑ گیا، لوگ اس کی اور برائیاں کرتے ہیں اور برائیاں کرتے ہیں، یہاں تک کہ وہ آدمی پکا ہو جاتا ہے کہ میں نے ہٹنا ہی نہیں اس بات سے، اس برائی سے پیچھے آنا ہی نہیں۔ اور نہ میرے بھائی، ایسا نہ کیجئے، ہم کیوں اس کے بارے میں کہیں؟ ہمارے پاس ایک ہتھیار ہے نا، دعا کا ہتھیار ہے، اللہ کی بارگاہ میں دعا کریں، یا اللہ اس کو راہ راست پہ بھیج دے، راہ راست پہ اس کو واپسی لے آ، اس کو ہدایت عطا فرما، گناہ کی نغوست اس سے دور فرما دے۔ ہم کیوں نہیں دعا کرتے اس کے لیے؟ شیطان یہ چاہتا ہے وہ بندہ گناہ پر قائم رہے، اور ہم شیطان کے چیلوں کی طرح ہم بھی اسی کے پیچھے لگ جاتے ہیں۔ نہ میرے بھائی، ایسا نہیں اختیار کرنا، ہم اس کے لیے دعا کریں۔ اس لیے کہا جاتا ہے گناہ سے نفرت کرو، گناہگار سے کیوں کرتے ہو؟ گناہگار سے کیوں کرتے ہو؟ گناہ سے کرو، اور گناہ سے ہمیں نفرت کرنی چاہیے۔ گناہگار کو بلائیں، اس کو بلائیں، احسن انداز سے بلائیں، اس کے لیے دعا بھی کریں، اس کے لیے دعا بھی کریں، انشاءاللہ وہ راہ راست پر۔ کئی ایسے آ جاتے ہیں داؤد سامی کے دینی ماحول میں، کتنے لوگ ایسے ہوں گے، کتنے لوگ ایسے ہوں گے، کوئی اجتماع دے کر، کوئی کسی اور انداز سے، اور کوئی یہی الیکٹرانک مبلغ مدنی چینل کو ہی اسکرین کو دیکھتا ہوا راہ راست پر آیا۔ کتنے غیر مسلم اسلام لے کر آئے، الحمدللہ۔ تو اپنے انداز سے، اچھے طریقے سے ہم یہ بھی تبلیغ کا ایک فریضہ ادا کر سکتے ہیں، لوگوں کو اللہ کی طرف بلانا ہے آسان انداز سے۔ ادعو الی سبیل ربک بالحکمہ والموعظۃ الحسنہ، اپنے رب کی طرف بلاؤ پکی تدبیر کے ساتھ، اچھی نصیحت کے ساتھ اپنے رب کی طرف بلاؤ۔ اللہ رب العالمین ہم سب کو ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے، اور یہ آنے والی شب ہے، اللہ اس کی برکتوں سے ہمیں مالا مال فرمائے، اور رب تعالی کامل ہماری بخشش و مغفرت فرمائے۔ مدرسین کے ناظرین، اس پروگرام میں ہم ایک سوال بھی آپ کا شامل کرتے ہیں، دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
میرا مفتی صاحب سے یہ سوال ہے، آج کے شب میں کافی لوگ قبرستان جاتے ہیں، تو کیا جانا چاہیے؟ نیز ہمیں کیا انداز اختیار کرنا چاہیے؟ برائے کرم رہنمائی فرما دیجئے۔
جی ہاں، قبرستان جانا چاہیے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم، آپ خاص 15 شعبان المعظم کی جو شب تھی، آپ جنت البقیع تشریف لے کر گئے، اور ویسے بھی قبرستان جانے کے بارے میں آپ کی ترغیبات ہیں کہ قبروں کو دیکھو، آخرت کی یاد دلاتی۔ یہ قبریں ایسے ہیں کہ جو دنیا سے بے رغبتی اور آخرت کی یاد دلانے والی، تو قبروں کو دیکھنا چاہیے، زیارت بھی کرنی چاہیے، اپنے مرحومین کے پاس پہنچنا ممکن ہو تو وہاں پہنچیے، ان کے لیے دعا کریں، انشاءاللہ ضرور اللہ رحمت فرمائے گا، ان کے لیے سال ثواب کیجئے، آپ ان کی قبروں کے پاس پہنچیں گے، انہیں انسیت مل جائے گی۔ تو اپنے لیے بھی قبرستان جائیں تو فائدہ ہے، مرحومین کے لیے، ان کے لیے بھی فائدہ ہی فائدہ ہے، سال ثواب کے تحفے بھیجیں۔ شب برات جس کے لیے کہا گیا، روحیں بھی اپنے گھروں کو لوٹتی ہیں اور کہتی ہیں گھر والوں ہمارے اوپر ترس کھاؤ، ہمیں کچھ دو، یعنی ان کے لیے کوئی صدقہ کریں، سال ثواب کریں۔ تو آپ کو نیاز کا اہتمام کر کے، کچھ صدقہ کر کے، کسی طرح بھی کوئی نیکی کر کے ان کی روحوں کو بخشیں، یہ ثواب ان کو پہنچے گا۔ قبرستان جائیں تو ایک قبروں کے اوپر سے ایسا نہ پھلانگیں، مہربانی فرمائیں، لوگ بلکہ قبروں کے اوپر پاؤں رکھ رکھ کے دوسری قبروں کی طرف جا رہے ہوتے ہیں۔ نہ میرے بھائی، یہ انداز نہیں اختیار کریں، جائز نہیں ہے ایسا کرنا۔ قبرستان آپ جب جاتے ہیں تو ایسا راستہ بھی ہمیں اختیار نہیں کرنا چاہیے جو راستہ پہلے نہیں تھا، اب قبریں مسمار کر کے وہ راستہ بنا دیا گیا، ان راستے پر بھی چلنے کی ممانعت ہے۔ تو لہذا قبروں پر جو پاؤں رکھ کر آگے اس طرح جاتے، یہ انداز نہیں اختیار کرنا چاہیے۔ قبرستان جائیں، اپنے مرحومین کی قبروں پر آپ پھولوں کی پتیاں، یہ نہیں ہے آپ کے پاس نہیں ہے، ٹھیک ہے، تر شاخیں ڈال دیں، تر شاخیں کچھ، انشاءاللہ اس سے قبر والے کو انسیت وہ ملے گی، ساتھ ساتھ ان کو کچھ اسال ثواب کرے۔ بہت سے لوگ پانی کے ڈول بہائے جاتے ہیں، ایسا نہیں کرنا چاہیے۔ قبر پہ پانی ڈالنے کی ضرورت ہے تو ڈالیے، यानी मिट्टी मुंतशिर हो रही है, फैल रही है, डालें, अगर लिपाई भी करनी है तो लिपाई कर दें, लेकिन कब्र ठीक ठाक बनी हुई है, कुछ भी जरूरत नहीं है, ऐसे पूरे पूरे डोल बहा देते हैं, ये जायज नहीं है, ये इसराफ के जुमरे में आता है, ऐसा नहीं करना। अगरबत्तियां मोमबत्तियां लोग लाते हैं कब्रों के ऊपर लगा देते, नहीं, अगरबत्ती आपने लगानी ठीक है, साइड पे लगा दें, हाजरीन हैं वहां लोग बैठे हुए हैं उनको भी खुशबू मिलेगी, इस नियत के साथ ठीक है आप वो लगा सकते, लेकिन ये अंदाज ना इख्तियार किया जाए कि कब्र पर उसे आप लगाएं। तो इस तरह की चीजों से अपने आप को बचाएं, और जो नेकी वाले काम है वो करें, कब्रस्तान भी जरूर जाएं, इंशाल्लाह अल्लाह जरूर रहमत फरमाएगा। अल्लाह रब्बुल आलमीन मुझे आपको अमल की तौफीक अता फरमाए, आमीन बिजाह नबी जिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।